यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा शपथ गराउने कार्यक्रम तय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा 76 उपधारा 1 अनुसार एकल सरकार गठन हुन लागेको हो। राष्ट्रपति कार्यालयका अनुसार अपरान्ह प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम छ। शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारी लगायतलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ हुने बुझिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह चयन हुनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। बैठकमा सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव प्रस्तुत गर्नुभएकोलाई सर्वसम्मतले पारित गर्दै आगामी सरकार गठनका लागि संसदीय दलको नेतामा वरिष्ठ नेता शाहलाई चयन गरिएको प्रवक्ता झाले जानकारी दिनुभयो। त्यस अवसरमा सभापति लामिछानेले पार्टीको संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीका रूपमा सफल कार्यकालको शुभकामना तथा बधाई दिनुभयो। त्यसै गरी पार्टी संसदीय दलको बैठकले सभामुख लगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीलाई दिने निर्णय गरेको पनि प्रवक्ता झाले जानकारी दिनुभयो। यसअघि प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सिंहदरबार स्थित नवनिर्मित संघीय संसदको बहुद्देश्यीय हलमा नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकी आफू जिम्मेवारीबाट विदा हुन लागेको बताउनु भएको छ। प्रतिनिधि सभाका नयाँ सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिई नयाँ सरकार गठनको तयारी भइरहेका बेला प्रधानमन्त्री कार्कीले हिजो राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै गत भदौ 27 गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा आफ्नो मनमा रहेको डर र अनिश्चय अहिले सन्तुष्टिमा परिणत भएको बताउनुभयो। प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आज शपथ लिने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनी मुआग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक संरचना रहेको बताउनु भएको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रममा हिजो पत्रकारहरूसँग कुरा गर्नुहुँदै सांसद डाक्टर वाग्लेले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुननिर्माणसँगै सुशासन कायम गर्नु र आर्थिक पुनर्संरचना गर्नु रहेको बताउनुभयो। शपथ कार्यक्रममा एमाले सचिव पद्मा अर्यालले गुण र दोषका आधारमा एमाले सरकारलाई सहयोग गर्ने बताउनुभयो। संघीय संसदमा शपथ ग्रहणपछि सांसद अर्यालले प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा एमाले सकारात्मक काममा सरकारको सहयोगीको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षमा रहेर सरकारलाई जवाबदेही बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले जनताको कार्यदेश अनुसार प्रतिपक्षमा रहेर नेकपाले संसदीय भूमिकामा काम गर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसदमा रचनात्मक प्रतिपक्षका रूपमा रहने बताउनुभयो। उहाँले सरकारलाई सृजनात्मक काममा सहयोग गर्ने र आलोचनात्मक ढंगले समर्थन गर्ने बताउनुभयो। सुनसरी क्षेत्र नम्बर 1 निर्वाचित सांसद राईले देशभर स्वच्छ पिउने पानीको पहुँच पुर्याउन आफू लागि पर्ने बताउनुभयो। आज रामनवमी पर्व, चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व श्रद्धा भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्या देवीको सुपुत्रका रूपमा भगवान श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीको दिन भएको थियो। भगवान विष्णुको सातौं अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र रहेको थियो। कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो। भगवान रामचन्द्रको कुण्डलीमा 5 ग्रह सूर्य, मंगल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग पनि परेको थियो। वर्षका 4 नवरात्र मध्ये वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका भगवान रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो। रामनवमी पर्व मनाउनुको महत्व राम भगवान जस्तै मर्यादित अनुशासित र नियन्त्रित राज्य संचालकको आशा गर्नुभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौं अवतारका रूपमा रहनुभएका भगवान श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गर्नुभएपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकोले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। रामनवमी पर्वका अवसरमा आज सरकारले विदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विभिन्न जात जाति भाषा भाषी संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास सद्भाव सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ़ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ़ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ। रामनवमीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपतिले यस पर्वले सम्पूर्ण नेपाली बीच आपसी समझदारी दिगो शान्ति एवं भाइचाराको भावना वृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ। त्यसै गरी शुभकामना सन्देशमा उपराष्ट्रपति राम साहेब प्रसाद यादवले हिन्दू धर्मावलम्बीहरूको महान पर्व रामनवमी का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनुभएको छ। उपराष्ट्रपति यादवले रामनवमी पर्व धार्मिक उत्सव मात्र नभई सत्य धर्म र मर्यादाका प्रतीक भगवान श्रीरामको जीवन आदर्शलाई आत्मसात गर्ने अवसर पनि भएको उल्लेख गर्नुभएको छ। सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याइएपछि गएराती राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ। असनमा करिब राति दस बजेतिर उहाँले सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना गर्नुभएको हो। सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याइएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। तीनधारा पाठशाला अघि 32 हात लामो रथ बनाएर चैते दशैंका दिनदेखि रथ तान्ने गरिएको छ। रथलाई नागराजको प्रतीकका रूपमा मान्ने गरिन्छ। प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास रहेको छ। रथ दोस्रो दिन असनबाट बसन्तपुर स्थित काल भैरव अघि लगिन्छ। तेस्रो दिन बसन्तपुरबाट लगन पुर्याएर जात्रा गर्ने परम्परा छ। लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीन पटक घुमाउने गरिन्छ। राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकिएपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्राको प्रक्रिया शुरू हुने परम्परा छ। जीवित देवी कुमारीलाई हिजो साँझ तलेजु भवानीको दर्शन गराइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन भवानीको दर्शनका लागि बसन्तपुर कुमारी घाटबाट उहाँलाई मन्दिर लैजाने परम्परा रहेको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पसहित विधि विधान अनुसार दर्शन एवं पूजा आजाको प्रबन्ध गरिएको कुमारी घरका व्यवस्थापक गौतम साकेले जानकारी दिनुभयो। तान्त्रिक विधिले पूजा गरिने तलेजु मन्दिरमा कुमारीको दर्शनबाट राष्ट्र कल्याण हुने विश्वास गरिन्छ। सरकारी तहबाट हनुमान ढोका स्थित मूल चोकमा 108 पशु बलि गराइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्ध दायर गरिएको रिट निवेदनमा हिजो पनि सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा आइतबार सुनवाई हुने गरी तोकिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट निराश नभई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले हिजो शपथ लिए लगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफ्ना सांसदहरूलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो। अध्यक्ष ओलीले यसअघि पनि पार्टीले देश र जनताको पक्षमा राम्रो काम गरेको स्मरण गराउनुहुँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा एमाले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कर्मचारी तन्त्रको सुदृढीकरणले देश निर्माण र सकारात्मक प्रणाली विकासमा योगदान पुग्ने बताउनु भएको छ। कानून मन्त्री सिन्हाको विदाईका लागि हिजो आयोजित कार्यक्रममा उहाँले कर्मचारी तन्त्रप्रति जनताको विश्वास सुदृढ बनाउनु आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा कानून मन्त्रालयका सचिव पारासुर ढुंगानाले मन्त्री सिन्हाको नेतृत्वमा तीन तहका सरकारबीच कानूनी समन्वय मजबूत भएको र छोटो अवधिमै सुशासनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिनुभयो। मन्त्री सिन्हाले कानून मन्त्रालयका साथै उद्योग वाणिज्य तथा आपूर्ति भूमि सहकारी तथा गरीबी निवारण र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा काम गर्नुभएको थियो। उहाँले हिजो सबै मन्त्रालयबाट विदा लिनुभयो। त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्यालले पनि हिजो विदाई लिनुभएको छ। मन्त्रालयले उहाँको विदाई गरेको छ। नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै हिजो उहाँले पदबाट विदा लिनुभएको हो। मन्त्रालयमा आयोजित विदाई समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले जेएनजी आन्दोलनपछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको स्मरण गर्नुभयो। आफ्नो कार्यकालमा शान्ति सुरक्षाको सामान्यकरण, सुशासनको सुदृढीकरण एवं स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गरेर मुख्य उपलब्धि हासिल गरिएको उहाँले बताउनुभयो। निर्वाचन हुने वा नहुने भन्ने आशंका बीच प्रशासनिक समन्वय र सुरक्षा तयारी मार्फत निर्धारित समयमै रक्तपातविहीन निर्वाचन सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो। अब संविधान सही बाटोमा आएको जानकारी दिनुहुँदै उहाँले त्यसको सम्पूर्ण श्रेय आम नागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जाने बताउनुभयो। आफ्नो कार्यकालमा भएका मुख्य कामहरूलाई मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गर्नुहुँदै मन्त्री अर्यालले जेएनजी आन्दोलनका योद्धा र तीनजना प्रहरीलाई शहीद घोषणा गरिएको, घाइतेहरूको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको र आन्दोलनमा क्षति पुगेका 465 सरकारी कार्यालयको पुननिर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो। त्यसक्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले छोटो अवधिमा 2 दर्जन भन्दा बढ़ी कानूनको तर्जुमा गरेको र परिमार्जन गर्न सफल भएको जानकारी दिनुभयो। सुरक्षा निकायको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको भन्दै उहाँले मन्त्रीको कार्यशैलीको प्रशंसा पनि गर्नुभयो। गृहमन्त्री अर्याल 2082 भदौ 30 गते मन्त्रीमा नियुक्त हुनुभएको थियो। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सुशासन, समृद्धि र जनताको प्रगतिका विषयमा कांग्रेस प्रतिबद्ध रहेको बताउनु भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताले अभिव्यक्त गरेको मतलाई पार्टीले सम्मान गर्दै प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो। गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका क्रममा जलाइएको मध्ये मालपोत कार्यालय भरतपुर चितवनका 8,000 नयाँ श्रेष्ठा कायम गरिएको छ। एकिन तथ्याङ्क नभए पनि 2,00,000 हाराहारीको श्रेष्ठा कार्यालयमा रहेको अनुमान गरिएको छ। र 8 रात 9 दिन लामो भक्तपुरको प्रसिद्ध बिस्केट अर्थात बिस्का जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरकारवालाहरू सहमत भएका छन्। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा हिजो बसेको बैठकले प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य एवं शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने निर्णय गरिएको हो। जात्रा चैत्र 27 गते शुरू भई वैशाख 5 गते सम्म चल्नेछ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।